अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी सो पेजमा पनि सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट कार्यक्रममा सहभागिता जनाउन समेत सकिन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा आज हामी 2075 साल भदौ 1 गतेबाट लागू मुलुकी अपराध संहिता 2074 बारे चर्चा गर्छौं। यसै विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ अधिवक्ता टिकाध्वज खड्का। कार्यक्रममा गत महिना सोधिएको प्रश्नको उत्तर र विजेता बारे जानकारी दिनेछौ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं मुलुकी अपराध संहिता बारे संक्षिप्त जानकारीबाट। मुलुकी अपराध संहिता ऐन 2075 साल भदौ 1 गतेदेखि लागू भएको छ। तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले 1910 सालमा निर्माण गरेको मुलुकी ऐनलाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो। राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गर्नुभएको हो। लागू भएको 165 वर्षपछि यो ऐनलाई प्रतिस्थापन गरिएको छ। यद्यपि यो ऐनलाई 2020 सालमा संशोधन गरिएको थियो। मुलुकी अपराध संहिता अन्तर्गत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन रहेका छन्। मुलुकी देवानी र फौजदारी कानून निर्माण गर्दा 60% मुलुकी ऐन, 20% अदालतले प्रतिपादन गरेका नजिर र 20% अन्तर्राष्ट्रिय कानूनलाई आधार मानेर बनाइएको छ। मुलुकी अपराध संहिता निर्माणका लागि सरकारले 2065 साल मंगिर 18 गते तत्कालीन सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा फौजदारी कानून सुधार तथा परिमार्जन कार्यदल गठन गरेको थियो। सोही कार्यदलले तयार गरेको मस्यौदालाई संसदले 2074 साल भदौमा पारित गरेको थियो। मुलुकी अपराध संहितामा 6 अपराधमा आजीवन कैद तोकिएको छ। क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा, वायुयान अपहरण गरी वा वायुयान विस्फोटन गरी ज्यान मारेमा, अपहरण वा शरीरबन्धक गरी ज्यान मारेमा, पेय पदार्थमा विष हाली मारेमा, कुनै पनि जात जाति वा सम्प्रदायको अस्तित्व नै लोप हुने जाति हत्या गर्ने उद्देश्यले कसुर गरेमा र जबरजस्तीकरणी गरेमा त्यस्ता अपराधीले जीवित रहेसम्म कैद भुक्तान गर्नुपर्नेछ। आजीवन कैद नयाँ व्यवस्था हो। यस संहितामा जन्म कैदलाई 25 बनाइएको छ। साबिकको मुलुकी ऐनमा 20 जन्म कैदको रूपमा राखिएको थियो। संहितामा सजायको वर्गीकरण गरी कसुरको प्रकृति र गम्भीरताका आधारमा आजीवन कैद, जन्म कैद, निश्चित अवधिको कैद, जरिवाना, कैद र जरिवाना, क्षतिपूर्ति कैद, जरिवाना वा क्षतिपूर्ति वा दुवै, जरिवाना वा क्षतिपूर्ति नतिरे बापत कैद, कैदको सट्टा सामुदायिक सेवामा लगाउने जस्ता सजायका व्यवस्थाहरू गरिएका छन्। नेपालको प्रतिनिधित्व गरी खेल खेल्ने नेपाली खेलाड़ीले खेलमा मिलेमतो गरी कुनै खेल खेलेमा समेत राष्ट्रहित प्रतिकूलको कसुर मानिनेछ। यस्तो कसुर गरेमा दोषीलाई 5 कैद र 50,000 जरिवाना हुने कानूनी व्यवस्था छ। अपराध संहितामा नेपाल विरूद्ध जासुसी गर्नेलाई 25 कैद हुने व्यवस्था छ। राष्ट्रपति वा संसदलाई धम्की दिएमा 7 कैद वा 70,000 जरिवाना वा दुवै हुने व्यवस्था छ। अनुसन्धान वा अभियोजन अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसुरदारलाई जोगाउने मनसाले बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गरेमा 6 कैद वा 5,000 जरिवाना वा दुवै हुने यसमा व्यवस्था छ। त्यस्तै संक्रामक रोग फैलाउने काम गरेमा 10 कैद र 1,00,000 जरिवाना हुने नयाँ व्यवस्था छ। खाद्य पदार्थमा मिसावट गर्नेलाई 5 कैद र 50,000 जरिवानाको सजाय हुन्छ। घर निर्माण गर्दा भत्का वा मर्मत गर्दा लापरवाही गर्नेलाई 1 कैद वा 10,000 जरिवाना वा दुवै सजाय हुनेछ। हिंसक वा अन्य पशुपन्छी राख्दा पूर्व सावधानी नअप्नाई लापरवाही गर्नेलाई 1 कैद वा 10,000 जरिवाना वा दुवै सजाय हुनेछ। त्यस्तै राष्ट्रिय गान, झण्डा वा निशाना छापको अपमान वा क्षति गर्नेलाई 3 कैद वा 30,000 जरिवाना वा दुवै सजाय हुनेछ। राष्ट्रिय विभूतिको अपमान गर्नेलाई 6 महिनासम्म कैद वा 5,000 रुपियाँ जरिवाना अथवा दुवै सजाय हुनेछ। संहितामा यातना दिनेलाई 5 वर्ष कैद वा 50,000 जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। यसै विषयका सन्दर्भमा हामीले अधिवक्ता टिका ध्वज खड्कासँग भदौ 1 गते नै कुराकानी गरेका थियौं। प्रस्तुत छ अधिवक्ता खड्कासँग गरिएको कुराकानी।
कानून भनेकै के हो भनेदेखि समाजको हित र चाहनालाई सम्बोधन गर्ने र समाजलाई नियमन गर्ने, नियन्त्रण गर्ने अनि शान्ति सुव्यवस्था कायम गर्ने दस्तावेजको रूपमा कानूनलाई लिइन्छ। र समाज भनेको नियमित गतिशील र परिवर्तनशील छ, व्यक्तिका इच्छा र चाहना पनि गतिशील र परिवर्तनशील छन्, समाजमा देखा पर्ने समस्या पनि नियमित गतिशील र परिवर्तनशील छ। त्यसैले समाजको आवश्यकता र चाहना गतिशील र परिवर्तनशील भए झैँ गरी नै स्वाभाविक रूपमा कानून पनि त्यही रफ्तारमा परिवर्तन हुँदै जान्छ। नेपालको पहिलो मुलुकी 1910 मुलुकी ऐनलाई लिन्छौँ हामीले, जङ्गबहादुर पाकको पालामा बनेको त्यो मुलुकी ऐन 2020 सालमा आएपछि त्यसलाई प्रतिस्थापन नगरे तापनि 2020 सालको मुलुकी ऐन आयो। धेरै त्यहाँका व्यवस्था हटाएर समय सान्दर्भिक हुने गरी 20 सालले ल्यायो। 2075 साल भाद्र 1 गतेसम्म आइपुग्दाखेरि 1910 मुलुकी ऐन, 2020 सालको मुलुकी ऐन, जुन 2020 सालको मुलुकी ऐन त 14 पटकसम्म संशोधन भएको थियो समयको आवश्यकता अनुसार, त्यसलाई पनि प्रतिस्थापन गर्दै आज यस्तो ऐतिहासिक दिनमा हामी छौँ। आज नै त्यो नयाँ ऐनहरू लागू हुँदैछ र ती चिज विस्थापित हुँदैछ। त्यो एउटै ऐनको रूपमा थियो, अहिले 5 वटा फरक फरक ऐनको रूपमा यो देवानी विषयलाई नियमन गर्नलाई मुलुकी देवानी संहिता ऐन 74 र त्यो देवानी विषयकै कार्यविधिलाई नियमित गर्ने मुलुकी कार्यविधि संहिता ऐन 74 भनेर यो 2टा ऐन आयो, जुन 74 साल असोज 30 गते प्रमाणीकरण भइसकेको थियो, लागू भएर प्रमाणीकरण भएको थियो, र त्यही ऐनमा चाहिँ लागू हुने समय चाहिँ त्यो विषयमा जानकारी पनि दिनु पर्यो, जनतालाई तयारी हुनु पर्यो त्यो खालको राज्यका संयन्त्रहरूमा, त्यो कारणले पनि केही समय लागू हुनको लागि राखिएको थियो र त्यो समय आजको दिन नै 75 भाद्र 1 गते लागू भयो। त्यस्तै फौजदारी विषयलाई नियमन गर्न चाहिँ 3 वटाहरूको फौजदारी अपराध संहिता ऐन 74, फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन 74 र मुलुकी फौजदारी कार्यविधि संहिता ऐन 74 भनेर यो 3 वटा गरिजना 5 वटाले संहिताबद्ध गरेर देवानी विषयलाई संहिताबद्ध गरेर एउटाले, जस्तै करारका कुरालाई पनि त्यहाँ ल्यायो, व्यक्ति व्यक्ति बीचका सम्बन्धहरूलाई नियमन गर्ने देवानी प्रकृति सबै विषय त्यसमा राखियो र फौजदारी विषयसँग सम्बन्धित विषयलाई नियमन गर्ने गरी फौजदारी संहिता आयो। त्यसरी चाहिँ यो अहिले आएको देखिन्छ। अहिलेको
जस्तो यो 1 वर्ष अगाडि नै प्रमाणित गर्नु भइसकेको कुरामा कतिपय पेसागत संघ संस्थाहरूले त आज झिलिक्क आए जसरी अहिले चाहिँ विरोधका स्वरहरू बढाएका छन्, उनीहरूले अध्ययन गरेका थिएनन् यो बीचमा।
अहिले आएको ऐनको व्यवस्थाहरू साँच्चै समय सापेक्ष र सान्दर्भिक छ, यद्यपि नयाँ भएको कुराले कतिपय अभ्यास गर्ने कुरा नौलो लाग्नु स्वाभाविक हो। यो चाहिँ फेमिलियर हुनलाई, युज टु हुनलाई केही समय लाग्न सक्ला, कानूनको कार्यान्वयनमा गएपछि मात्रै कतिपय कुराहरू चाहिँ हुन सक्छ। हो, अहिले 81 आएको छ अरे जुन कुरा आयो त्यो एकदम सुनियोजित ढंगले आएको जस्तो देखिन्छ। ऐनमा भएको प्रावधानको सुझबुझ नै कम राखेर, त्यो विषयको अध्ययन नै नगरिकन लागू हुने समयलाई प्रभावित पार्ने गरी पहिला लगभग 1 वर्षको टाइम चाहिँ चुपचाप बसेर अहिले यसरी आएको छ, त्यो चाहिँ सुनियोजित ढंगले आएको जस्तो देखिन्छ। गलत नियतले प्रेरित भएर त्यस्ता इस्युहरू आएछन्। यद्यपि आएका कुरा राम्रा र जायज छन् भने त कानून ढुङ्गाको अक्षर होइन भन्छौँ नि हामी, नियमित जनताको चाहना र आवश्यकता अनुसार संशोधन हुँदै जाने हो, फेरि त्यसलाई संशोधन गर्न सक्छ संसदले, त्यसलाई चाहिँ त्यसका नराम्रा दुष्कृतिहरू केही त्यस्ता रहेछन् र त्यो कुनै आउटडेटेड भएका रहेछन् भने फेरि संशोधन गर्ने गुन्जाइस पनि छ। तर अहिले जसरी विरोध आएछ त्यो विरोधको कुनै तुक र सान्दर्भिकता छैन।
भदौ 1 गतेदेखि नै लागू भएको यो कानूनमा चाहिँ पहिलाको भन्दा नयाँ अभ्यास अथवा नयाँ राम्रा कुरा चाहिँ के पाउनु भएको छ?
हो, नयाँ धेरै कुराहरू राम्रा छन्। हेरौँ, अब हामीले देवानी संहिताकै कुरा गर्दा पनि के छ, सुरुवातै गर्दा म भन्छु भने हामीले अदालतमा मुद्दा दर्ता गरेपछि त्यो अदालतको क्षेत्राधिकारभित्र पर्छ पर्दैन, हदम्यापमा छ कि छैन, कानूनले निर्धारण गरेको मितिभित्र पर्यो परेन, हदम्याप भनेको चाहिँ हकदैया छ कि छैन भनेको, हकदैया भने चाहिँ दैयादार पनि भन्छौँ हामी, जसलाई मुद्दा गर्ने अधिकार छ, त्यो अधिकार छ कि छैन भन्ने कुरा चाहिँ 2 वर्ष मुद्दा चलिसकेपछि फाइनल भएपछि अदालतले अनि हदम्यादको आधारमा खारिज गरिदिने, क्षेत्राधिकारको आधारमा खारिज गरिदिने। त्यति लामो समय अदालतको पनि गयो, त्यहाँ त्यत्रा जनशक्तिहरू इन्भल्भ भए, न्यायाधीश वकिलदेखि सबै लिएर मुद्दाका पक्षको समय र आर्थिक सबै कुरा बर्बाद भयो। अहिले नयाँ के राख्यो भने अब मुद्दा अदालतमा दर्ता हुने बित्तिकै प्रारम्भिक सुनवाई हुने व्यवस्था राख्यो, त्यो प्रारम्भिक सुनवाई हुँदै मुद्दाको पक्षले जस्टिफाई गर्नु पर्यो यसमा हदम्यादभित्रै यो आएको छ, यो यही अदालतको क्षेत्राधिकारभित्र पर्छ र म यो मुद्दा ल्याउने हैसियत राख्छु है फलानु कानुन बमोजिम, यी नयाँ कुरा भयो। यस्तै हामीले अब सम्बन्ध विच्छेदसँग सम्बन्धित कुरा गर्यौँ भने सम्बन्ध विच्छेदी महिलाले देवानी इस्यु मात्रै भन्नु छु म, अंश पाउने व्यवस्था अहिले पनि छ, पहिला पनि थियो, तर अहिले महिलाकै कारणले चाहिँ सम्बन्ध विच्छेद भएको रहेछ भने अंश पाउने व्यवस्था राखेन। विवाहको उमेरलाई के गर्यो भने अहिले 18-20 वर्ष पुर्यायो विवाहको उमेरलाई पनि, र बहुविवाहलाई कानूनी मान्यता नदिने व्यवस्था अहिलेको देवानी संहिताले हो, बाल विवाह र बहुविवाह, बहुविवाहलाई चाहिँ कानूनी मान्यतै नदिने, जस्तै विवाहको शर्तमै के राखेको छ भने कानून बमोजिम अथवा पहिले बिहा भइसकेको रहेछ भने त्यस्तो अवस्थामा चाहिँ उसले अर्को बिहा गर्न नपाउने, सम्बन्ध विच्छेद नभइकन वा उसलाई अंश दिएर अलग नभइकन, यस्ता केही राम्रा विषयहरू राखेको, अरू बिल्कुल नयाँ र थप विषयहरू पनि राखेको हामी पाउँछौँ, जस्तै फलभोग सम्बन्धी व्यवस्था भनेर छ, घर बहालमा बस्नेसँग सम्बन्धित व्यवस्था छ, घर भाडामा दिँदा दुईटा बीचको घर दिँदा घर बहालमा बस्ने बीचको सम्बन्धलाई नियमित गर्ने ठूलो सवालको रूपमा अहिले आएको छ, यसलाई नियमित गर्ने व्यवस्थाहरू पनि थप भएको छ। त्यस्तै व्यक्ति सम्बन्धी कानूनी व्यवस्था भनेर चाहिँ प्राकृतिक व्यक्ति र कानूनी व्यक्तिको विषयमा यही देवानी ऐनले नै व्यवस्था गरेका छ, देवानी कानूनका सामान्य सिद्धान्तहरूको व्यवस्था यसले गरौ, यस्ता धेरै त्यस्ता नयाँ खालका व्यवस्थाहरू यसले ल्याएको छ। त्यस्तै साँचीको परीक्षणको व्यवस्था पनि, अदालतमा हामीले मुद्दा प्रवेश गरेपछि साँची वक्तपत्र गराउनुभन्दा पहिला साँचीलाई शपथ गराउने, उसले इमान धर्म सम्झेर साँचो कुरा मात्रै गर्छ, त्यसले गर्दा झुठो गवाही दिने व्यक्तिहरू निरुत्साहित हुन् र साँच्चै न्याय परोस् व्यक्तिलाई। त्यस्तै स्वामित्व र भोक्ता अधिकार सम्बन्धी, सम्पत्तिको उपभोग सम्बन्धी, गुठी सम्बन्धी लगायत धेरै त्यस्ता प्रावधानहरू, करारको व्यवस्था पनि यसैले राखेको, अर्को नयाँ प्राइभेट इन्टरनेसनल ल, निजी अन्तर्राष्ट्रिय कानून सम्बन्धी व्यवस्था पनि यसले राखेको पाउँछौ हामी।
यो त देवानीको कुरा भयो, फौजदारीमा नयाँ नौला र राम्रा पक्ष के छ?
फौजदारी न्यायका सिद्धान्तको विषयमा फौजदारी संहितामै उल्लेखित गरिएको छ, सामान्यतया जस्तै चाहिँ कानून बमोजिम मात्रै कसैलाई सजाय गर्नुपर्ने, अदालतले अन्तिम फैसला गर्नुभन्दा पूर्व व्यक्तिलाई निर्दोष छ भनेर चाहिँ अनुमान गर्नुपर्ने लगायतका व्यवस्थाहरू यसभित्रै समावेश गर्यो अहिले। त्यस्तै सजायका प्रकृतिहरूमा केही केही कुरा, जस्तै आजीवन सजाय हुने भनेर चाहिँ जीवनभर सजाय पाउने 6 कसुरहरूलाई निर्धारण गर्यो, जस्तै क्रूर यातना वा निर्ममतापूर्वक ज्यान मारेको छ भने, वायुयान अपहरण गरेर वा वायुयान विस्फोट गराएर कसैको ज्यान मारेको छ भने, अपहरण वा शरीर बन्दकमा लिएर ज्यान मरेको छ भने, खाद्य वा सार्वजनिक रूपमा प्रयोग हुने पेय पदार्थमा विष हालेर कसैको ज्यान मारेको छ भने, कुनै जात जाति वा सम्प्रदायको अस्तित्व लोप हुने गरी जाति हत्या गरेको छ भने, र जबरजस्ती गर्ने गरी कसैलाई ज्यान मार्यो भने, यस्तो 6 कन्डिसनमा आजीवन सजाय भनेर जीवनभरको आएको व्यवस्था अहिले गरेको बाँचुन्जेलको र जन्म कैदको हद विगतको मुलुकी ऐनमा 20 थियो भने अहिले यसले जन्म कैदको हदलाई 25 बनायो फौजदारी संहिताले। त्यस्तै सजायमा निश्चित सजायहरू कसुर बाहेकका सामान्य प्रकृतिका कसुरहरूमा 50% छुट दिने व्यवस्था गरेका छ, यसले थप राष्ट्रपति र संसदलाई धम्की दिनेलाई चाहिँ 7 कैद र 70,000 जरिवानाको व्यवस्था गरो, संक्रमक रोग फैलाउन नहुने कुरा गरो, 18 मुनिकालाई सहमतिमा कराउने गरेमा पनि बलात्कार हुने व्यवस्था पनि राख्यो, पहिला यो 16 मुनिकालाई सहमतिमा भन्ने थियो, 16 नागेपछि सहमतिमा कराउने भएको रहेछ भने जबरजस्ती कराउनेमा सजाय गर्ने व्यवस्था थिएन, अहिले 18 वर्षसम्मको महिलालाई सहमतिमै कराउने भए पनि त्यसलाई जबरजस्ती कराउनेको रूपमा उल्लेख गरेर जबरजस्ती कराउनेको हद पनि 15 बढाएर 20 वैवाहिक बलात्कारको सजायको हद पनि यसले बढायो, 5 पुर्यायो।
अहिले तपाईँले सुन्नुभयो अधिवक्ता टिकाध्वज खड्कासँग भदौ 1 लागू अपराध संहिताका सम्बन्धमा गरिएको कुराकानी।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा सामेल मानव अधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगिता हो। यो प्रतियोगितामा भाग लिनुहोस् र पुरस्कार लैजानुहोस्। साउन महिनाका लागि हामीले सोधेका थियौं अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान कहिलेबाट कार्यान्वयनमा आएको हो। यो प्रश्नको सही जवाफ हो सन् 2002 जुलाई 1। सन् 1998 जुलाई 17 तारिखका दिन अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीको रोम विधान अनुमोदन भए पनि सन् 2002 जुलाई 1 मात्रै रोम विधान कार्यान्वयनमा आएको हो। यो प्रश्नको सही जवाफ दिने मध्ये ललितपुर खुमलटारका रामेश्वर गेवाली पुरस्कृत हुनुभएको छ। पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई छ। पुरस्कारका लागि हामीलाई सम्पर्क गर्नुहोला। अब यो महिनाको प्रश्न, मुलुकी अपराध संहिता कहिलेबाट कार्यान्वयनमा आएको हो, पूरा मिति भन्नुहोस्। प्रश्न फेरि एकपटक, मुलुकी अपराध संहिता कहिलेबाट कार्यान्वयनमा आएको हो, पूरा मिति भन्नुहोस्। यो प्रश्नको सही जवाब भदौ महिनाको मसान्तसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ। हामीलाई पोस्ट बक्स नम्बर 2726 काठमाडौँ radio.insek@gmail.com मा पत्र पठाएर वा 01-521-8770 फोन गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। त्यसै गरी www.facebook.com/insekradio फेसबुक पेजमा राय सल्लाह सुझाव र प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। सामान्य ज्ञानको उत्तर पनि यसै पेजमा लेख्न सक्नुहुनेछ। सामान्य ज्ञानका विजेता प्रत्येक महिनाको पहिलो साता प्रसारण गर्नेछौँ। अवस्था यसका साथसाथै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजित पालिखेका साथसाथै म रमेश प्रसाद तिमलसिन्हा पनि विदा माग्छु। नमस्ते।